الرحيم نحمده ونصلي على رسوله الكريم أما بعد لقد كان لكم في رسول الله أسوة حسنة صدق الله العظيم. سب سے پہلے کھانے سے پہلے ہاتھ دھونا چاہیے, کھانا کھانے سے پہلے ہاتھ دھونا چاہیے. نبی اکرم صلی اللہ علیہ وسلم کی نہیں صرف سارے انبیاء کی سنت ہے. آدم علیہ السلام سے لے کر نبی اکرم صلی اللہ علیہ وسلم تک سارے انبیاء کی سنت ہے کھانے سے پہلے ہاتھ دھونا. یہ حدیث میں لکھا ہے, عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کھانے سے پہلے اور بعد میں ہاتھ دھونا فقیری کو دور کر دیتا ہے. اس کو دور کرتا ہے بھائی, فقیری, گھر کی پریشانی کو دور کر دیتا ہے اور تمام نبیوں کی سنت ہے. ابن ماجہ کی روایت ہے, انس بن مالک رضی اللہ تعالی عنہ فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جو آدمی یہ چاہتا ہو کہ اس کے گھر میں برکت ہو, جو آدمی چاہتا ہو کہ اس کے گھر میں خیر ہو, پریشانیاں نہ ہو, اسے چاہیے کہ کھانا جب سامنے آ جائیں تو پہلے ہاتھ دھوئیں اور جب کھانے سے فارغ ہو جائیں تو ہاتھ دھو لیں. یہ دونوں کام کریں گے تو گھر میں فقیری نہیں آئے گی, خیر ہی خیر آئے گی, برکتیں آئے گی. شمائل ترمذی میں لکھا ہے, سلمان فارسی رضی اللہ تعالی فرماتے ہیں میں نے تورات میں پڑھا, کچھ کتاب بھائی تورات میں, کھانے سے فارغ ہونے کے بعد ہاتھ دھونا برکت کا سبب ہے, گھر میں برکت پیدا ہوگی. میں نے عرض کیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا ہاں کھانے سے پہلے اور بعد میں ہاتھ دھونا یہ برکت کا سبب ہے. بلکہ کنز العمال میں علی متقی رحمت اللہ علیہ انس بن مالک رضی اللہ تعالیٰ عنہ کی روایت نقل فرماتے ہیں کھانے سے پہلے اور بعد میں ہاتھ دھونے سے روزی میں بہت زیادہ وسعت ہوتی ہے, تنگی نہیں ہوتی, روزی میں بہت وسعت ہوتی ہے. اللہ حلال روزی کے دروازے کھول دیتا ہے اور اس میں شیطان کی مخالفت ہے کہ شیطان بغیر ہاتھ دھوئے کھاتا ہے. شیطان ایٹس وداؤٹ واشنگ ہینڈ. احیاء علوم میں امام غزالی رحمت اللہ علیہ نے لکھا کھانے سے پہلے اور فارغ ہونے کے بعد ہاتھ دھونا فقیری اور غربت اور غریبی کو دور کرتا ہے. عجیب بات ہے, کھانے سے پہلے اور فراغت کے بعد ہاتھ دھونا گویا کیا ہے, سنت ہے, سنت رسول صلی اللہ علیہ وسلم, انبیاء علیہ السلام کی سنت ہے. اگر ہاتھ صاف ہو پھر بھی دھو لیں تاکہ سنت ادا ہو جائے. یہ اور چمچوں سے کھانے والے, کانٹوں سے کھانے والے ہاتھ دھونے کی ضرورت محسوس نہیں کرتے, وہ اس لیے وہ لوگ ان برکتوں سے محروم رہتے ہیں, ہاتھ دھونے کی برکت سے محروم ہے. وہ جو چمچ سے کھاتے ہیں نا وہ کیا ہے, ہاتھ دھونے کی جو برکت ہے اس سے محروم ہے. یہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اکثر ہاتھ سے کھانا کھایا, قدرت نے ہاتھ اسی لیے دیا ہے ہاتھ دھو کر ہاتھ سے کھائیں تاکہ یہ برکتیں جو ہے انبیاء علیہ الصلوۃ والسلام کی, سارے انبیاء کی سنت ہے, یہ برکتیں ہمیں ملے. اور برکت کا کیا مطلب ہے, ہمارے برکت بھائی بھی ہے نا, برکت نام ان کا, تو برکت سے کیا مطلب ہے, جن فوائد اور مقاصد کے لیے کھایا جاتا ہے. کھانا آدمی کیوں کھاتا ہے بھائی, پیٹ بھرے, بدن میں صحت ہو, طاقت ہو, فلاں ہو فلاں ہو, وہ اللہ تعالیٰ پورا کر دیتے ہیں. برکت کا ایک مطلب جس مقصد کے لیے کھا جاتا ہے اللہ تعالیٰ اس مقصد کو اور بدن کا جز بنا دیتے ہیں اللہ اس کو, وہ کھانا اللہ خون بنا کر کے اور بدن میں اللہ سنت ادا کرتے ہوئے کھائیں تو وہ کھانا بدن میں جا کر ڈائجسٹ ہونے کے بعد خون بنتا ہے تو اللہ پھر اس کے بدن کو سیدھے راستے کی طرف ڈائریکشن دیتا ہے, ہر وقت تو اس کو ہدایت والے کام, نیک کام کرنے کی توفیق ہوتی ہے. اور بعض محدثین فرماتے ہیں عبادات میں اور عمدہ اخلاق میں اللہ تعالیٰ اس کی مدد فرماتے ہیں. یہ ایک سنت پر عمل کرنے کی وجہ سے, سنت پر عمل کرے تو یہ فائدہ ہے. اور برکت کا ایک مطلب جو کھانا ہے اس میں اللہ تعالیٰ بہت زیادتی عطا فرماتے ہیں. ایک بزرگ فرماتے ہیں یہ عجیب بات کہ میرے اوپر 300 روپے کا قرض تھا اس زمانے میں, 300 روپے کا. اس وقت رسول اکرم میں لکھا ہے 300 روپے کا قرض تھا, لیکن تنگدستی کی وجہ سے, مفلسی کی وجہ سے قرض پے کرنے کی کوئی شکل نہیں ہوتی تھی. ہوتے بہت سارے بیچارے جن کے پاس پیسے ہے ہی نہیں کہ پے کرے قرض کو, کوئی شکل نہیں ہوتی تھی. ایک دن میں نے کسی عالم کے درس میں یہ سنا کہ جو شخص کھانا کھانے سے پہلے اور بعد میں سنت سمجھ کر, کیا کہتا ہوں میں, ایک تو ویسے ہی ڈھو لیا اور یہ دماغ میں میرے نبی کی سنت ہے. اسی لیے ہمارے حضرت ڈاکٹر عبدالحی صاحب فرماتے ہیں کہ تم بچے کو کس بھی کرو تو پہلے ایک سیکنڈ کے لیے دماغ میں سن لو کہ میرے نبی نے اپنے نواسوں سے کس کیا ہے تو میں بھی کر رہا ہوں. وہ آپ کو کس تو کرنا ہی کرنا ہے, لیکن 100 شہیدوں کا ثواب مل جائے گا. ہاتھ تو دھونا ہی دھونا ہے, لیکن ذرا ایک منٹ کے لیے اپنے زاویہ ہے اور اندر میں سوچ ہے اس کو ذرا بدل دو کہ میرے نبی کی سنت ہے. That's why I'm washing my hand. بس اتنا ہی سوچنا ہے, چونکہ اللہ کو یہ بہت محبوب ہے میرے نبی کی سنت, میرے نبی کی اتباع. بس تو پھر تو اس کا فائدہ یہ ہوگا. تو وہ خود کہہ رہے ہیں کہ میں نے کسی سے سنا تھا کہ یہ کام کرو, سنت سمجھ کر ہاتھ دو تو اللہ تعالیٰ تمہاری روزی میں برکت دے گا. فرما میں نے وہ عمل شروع کیا, کچھ ہی دیر میں اللہ پاک نے میرے لیے قرض ادا کرنے کی صورت پیدا کر دی. میں نے عمل شروع کیا ہی تھا, چند روز کیا, اللہ کے فضل اور عنایت سے میرے ذمے ایک پیسہ بھی ڈیپٹ کا اور قرض کا باقی نہیں رہا. یہ ایک سنت نبوی صلی اللہ علیہ وسلم پر الحمدللہ عمل کرنے کے برکت سے اللہ تعالیٰ قرض کے بوجھ سے بھی اللہ اس کو آسان کر دیتا ہے, بلکہ برکت ہی اتنی ہوتی ہے کہ قرض لینے کی ضرورت نہیں پڑے گی. ہاں, لیکن سنت سمجھ کے ہر کام کرنا, جیسے ہم تراویح تو پڑھتے ہی پڑھتے ہیں لیکن ایمان اور ثواب کی نیت سے پڑھنا ہے. لیلۃ القدر میں جاگنا تو جاگتے ہی ہے کھاتے پیتے, لیکن ایمان اور احتساب کی نیت سے جاگنا ہے. حدیث میں یہ دونوں سینٹنس ہے, ایمان و احتساب, تو اس کے پچھلے سارے گناہ معاف ہوں گے. ویسے ہی جاگتا ہے پارٹی کے لیے تو کچھ نہیں ملنے والا. اس لیے ذرا سی نیت بدلنی ہے ہر کام میں, ذرا سی نیت بدل دی جائے اللہ تعالیٰ ثواب میں کہاں سے کہاں پہنچا دیتے ہیں. اب یہ ہاتھ دھونا ہے, اس برتن میں ہاتھ نہ دھو جس برتن میں کھانا ہے. ہاتھ دھو لیا پھر پانی ڈال دیا اسی میں کھانا نکالا, یا جس میں کھانا ہے اسی میں ہاتھ دھو لیا. بعض لوگ ایسا کرتے ہیں جس میں کھانا اسی میں, کھانا کھانے کے بعد اسی میں ہاتھ دھو, بے ادبی ہے. یہ کیا ہے, اتحاب سعادہ میں لکھا یہ بے ادبی ہے. الگ سے ہاتھ دھو جس میں کھانا کھائے کھانا. یہ تو ہاتھ دھونے کے بارے میں حدیث آپ کے سامنے آ گئی, کچھ فائدے بھی آ گئے, طریقہ بھی سمجھایا کہ دونوں ہاتھ کو 3 بار دھویا جائے تاکہ تمہیں بیماری بھی نہ لگے اندر میں. ہاتھ میں کیا معلوم کہ آپ نے ٹچ کیا ہے, کیا کیا ہے, ہائیجین وغیرہ بہت ساری چیزیں آج کل تو اسی کو دیکھتے ہیں لوگ. ہاتھ کو دھو لو تو آپ اندر میں جراثیم نہیں جائیں گے کھانے کے ساتھ, بیماریوں سے محفوظ رہیں گے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس امت کو ہر طریقہ سکھلایا ہے کہ تمہیں تکلیف نہ ہو. ایک مرتبہ اللہ کے نبی نے فرمایا تمہارا ایک جوتا, ایک شوز ٹوٹ جائیں یا کچھ ہو جائیں تو دوسرا بھی نکال دو, ایک کو ہاتھ میں پکڑو اور ایک کو پہن کر چلو. ایسا نہ کرو, تم گر جاؤ گے تمہیں تکلیف ہوگی. دیکھو امت کی کتنی فکر ہے, دونوں کو پہنو یا پھر دونوں کو نکال دو, ورنہ ایک اونچا ہوگا ایک نیچا پیر ہوگا تم گرو گے تمہیں تکلیف ہوگی. ایسا بھی نہ کرو. اللہ کے نبی نے ہر طریقہ سکھایا امت کو. آپ کھانے سے پہلے بسم اللہ پڑھنا ہے, بھوک ایسی لگی ہے کہ بسم اللہ بھی یاد नहीं रहती है, वो ऐसे जंप करते हैं लायन की तरह। लेकिन देखो हदीस में क्या लिखा है, बुखारी शरीफ की हदीस है, फरमाया बिस्मिल्लाह पढ़कर खाना खाओ और अपने सामने से खाओ। बिस्मिल्लाह अगर नहीं पढ़ी तो उस खाने में बरकत नहीं होगी, बिस्मिल्लाह अगर नहीं पढ़ी तो उसमें बरकत नहीं होगी। बरकत ही बरकत चाहते हैं तो सुन्नत तरीके पर खाना शुरू कर दो, फिर देखो कितनी बरकत होती है। जाबिर रजी अल्लाह तआला ने कहा किया, फरमाते हैं मुस्लिम शरीफ में लिखा है कि नबी सल्लल्लाहु अलैहि वसल्लम को मैंने ये फरमाते हुए सुना, जब आदमी घर में दाखिल हो, whenever he enter in his house, whenever the person enter in his house, पहले बिस्मिल्लाहिर्रहमानिर्रहीम, बिस्मिल्लाह पढ़ के ताला खोलो या दरवाजा खोलो, और खाने के लिए बैठे तो उस पर भी अल्लाह का नाम लो बिस्मिल्लाहिर्रहमानिर्रहीम, तो शैतान कहता है, मुस्लिम शरीफ की हदीस है, आई गॉट नो प्लेस इन दिस हाउस टू ईट एंड स्लीप, इस घर में मेरे खाने की भी जगह नहीं है और सोने की भी जगह नहीं है। वरना आपने दरवाजा खोल दिया और बिस्मिल्लाह नहीं पढ़ी तो ये शैतान जो साथ में है वो दूसरे शैतान से कहता है हदीस में, मेरा तो इस घर में ढेड़ा लग गया, आज तो इसी में सोने वाला हूं, और खाने से पहले बिस्मिल्लाह नहीं पढ़ी तो कहते मेरे तो पेट भी भर गया, इनके साथ ही खाना खाऊंगा और इनके घर में ही इनके बिस्तर पर सोऊंगा। फिर घर में झगड़े 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 झगड़े, शैतान आएगा थोड़ा मोहब्बत पैदा करेगा, वो तो झगड़े ही तो पैदा करेगा घर में, फिर औलाद फिर नाफरमान बनेगी। इसलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने शुरू से फरमा दिया कि तुम बिस्मिल्लाहिर्रहमानिर्रहीम पर का दरवाजा खोलो तो ये शैतान दूसरों को कहता है, भाई इस घर में मेरी कोई जगह नहीं है, मेरे लिए कोई और घर तलाश करो, और बगैर बिस्मिल्लाह के चला गया। इसीलिए हर काम में, यहां तक के बीवी से इंतकोज करें, बीवी से जिमा करें तो भी दुआ पढ़ने का अल्लाह के नबी ने हुक्म दिया। इसलिए कौन चाहता है कि मियां बीवी के दरमियान में तीसरा आदमी ज्वाइंट हो जाए, फरमाया तुम बिस्मिल्लाह नहीं पढ़ते तो तुम्हारे साथ तीसरा शैतान ज्वाइंट होता है, और अगर प्रेग्नेंट हो गई तो उस नुटफे में शैतान दखल देता है, वो नुटफे में कौन है, शैतान, शैतान का हिस्सा है उसमें, फिर बच्चे नाफरमान होते। ये तरीके सब बताए हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, इसलिए उन्होंने शुरू में बताया बिस्मिल्लाह, इस तरह बिस्मिल्लाह जन्निबन शैतान व जन्निब शैतान मार सकतना, ए अल्लाह तेरे नाम से मैं बीवी के साथ एक हलाल काम करना चाहता हूं, शैतान से मेरी हिफाजत फरमा, और इस नुतफे से जो बच्चा होने वाला है उस बच्चे को भी शैतान से बचा ले। कितनी बेहतरीन दुआ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सिखाई है। अल्लाह अकबर। सलमान फारसी रजी अल्लाह तआला की रिवायत अल्लामा मुंजरी ने नकल की है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसे ये पसंद हो शैतान उसके साथ खाने में शरीक हो जाए, शैतान खाने में और सोने में रात गुजारने में शरीक ना हो, उसे चाहिए कि जब कभी घर में दाखिल हो तो बिस्मिल्लाह पढ़कर सलाम करे, अस्सलाम वालेकुम व रहमतुल्लाह। अबू अय्यूब अंसारी रजी अल्लाह तआला अन्हु फरमाते हम लोग एक दिन नबी सल्लल्लाहु अलैहि वसल्लम के पास मौजूद थे और खाना सामने आ गया, सब खाने के लिए बैठे थे, खाना सामने आ गया और शुरू शुरू में बहुत बरकत हुई कि सबके लिए इनफ हो जाएगा, हमने ऐसी बरकत कभी नहीं देखी, सबने हाथ जो लिए, सबने बिस्मिल्लाह पढ़ी, खाने में बरकत हो गई, फिर आखिर में देखा तो खाने से बरकत खत्म हो गई, खाने से क्या हो गई, बरकत खत्म हो गई, हमने ऐसी बेबरकती भी कभी नहीं देखी, शुरू में बरकत हो गई बाद में क्या है, बरकत खत्म हो गई। हमने आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा ये क्या हो गया, बरकत थी अभी और एकदम खाना कम हो गया। अल्लाह अकबर। मजमू ज़वाइद की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हम लोग जब सब खाने के लिए बैठे तो हम सब ने बिस्मिल्लाह पढ़ चुके थे, यानी पढ़ ली थी, फिर बाद में एक शख्स आया शरीक हुआ खाने में, जिसने बिस्मिल्लाह नहीं पढ़ी तो शैतान उसके साथ खाने लगा हमारे साथ। वो मेरी बात समझ आ रही है, जब सब साथ में खाना बैठते हैं ना तो एक आदमी भी बिस्मिल्लाह नहीं पढ़ता है तो क्या होता है, सारे खाने से भरकर उठा ली जाती है। हाँ उस बेबरकती का असर सारे, और ये सुस्ती की वजह से, ये सुन्नत छूटती है सुस्ती की वजह से। खाने के वक्त बिस्मिल्लाह, बल्कि अपने बच्चों को जोर से बोलो बिस्मिल्लाह वाला बरकत इल्ला, तो बच्चे भी याद करेंगे बिस्मिल्लाह वाला खाना, बिस्मिल्लाह पढ़ा तो, बिस्मिल्लाह पढ़ा तो, बच्चों को सिखाओ खाने से पहले सब बिस्मिल्लाह पढ़ो, इस तरह कहो तो देखो फिर खाने में। और मासूम जब खाएंगे तो घर में कितनी बरकत होगी। हाथ धो लो पहले, हम सिखाते नहीं अपने बच्चों को, हाथ धो लो सब खाने के लिए बैठते, अगर बैठ गया उठा जाओ हाथ धो, आदत डालो उसमें हाथ धोने, फिर खाने बैठ जाओ सब बिस्मिल्लाह पढ़ो, जोर से पढ़ो, जैसे सवारी में सब जोर से दुरुस्त दुआ पढ़ो, सुभानल्लज़ी सक्कर लना हाज़ा वमा कुन्ना। अब मासूम जब हाथ उठाएंगे, मासूम जब बिस्मिल्लाह पढ़ेंगे, जो बच्चे गुनाहों से मासूम है, तो फिर घर में और घर में रोजी में कितनी बरकत होगी। हमें ये सिखाना है अपने बच्चों को। और बेबरकती का मफहूम यह है कि खाना, वो खाना जो बगैर बिस्मिल्लाह के खाया जाए वो फायदा नहीं देता, वो सेहतमंद नहीं होगा हमारे लिए, बिल्कुल फायदा नहीं, और बदन के लिए भी सेहतमंद नहीं। इसीलिए मसला क्या लिखा है कि जब सब साथ में खाने के लिए बात है बैठे, तो बात साथी जोर से बिस्मिल्लाह पढ़ ले, ताकि दूसरों को भी क्या है याद आ जाए और वो भी बिस्मिल्लाह पढ़ ले, वरना भूखे शेर की तरह ऐसे बैठते हैं कि फिर वो पूरा पटेला खत्म हो गया, उसमें कुछ नहीं बचा, बिस्मिल्लाह ही नहीं पड़े, और खाना निकाले तो भी बिस्मिल्लाह। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के सामने इतना खाना है, 1400-1500 साहबा है, हजरत जाबिर दावत दे रहे हैं, अल्लाह के रसूल आपके लिए और कुछ के लिए घर में खाना है, ठीक है आप जाओ मैं आता हूं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान कर दिया खंडक के मौके पर, सारे साहबा चलो खाने के लिए, जाबिर आगे आ गए, तुम आगे चलो मैं आ रहा हूं, देखा तो सारे साहबा आ रहे हैं, वे तो परेशान है, क्या होगा, बीवी को भी होम मिनिस्टर को भी घर से जवाब देना होता है ना, तुमको दो चार का कहा था सबको लेकर आ गए, परेशानी होती है ना। जाबिर घबराओ नहीं, घर जाओ और ऊपर से ढक्कन न उतारो, हम आएंगे हम खिलाएंगे सबको। अल्लाह के रसूल सासम ढक्कन को निकाला, बिस्मिल्लाहिर्रहमान निकालना, बस निकालते गए, 1400-1500 साहबा ने खाना खा लिया और खाना इतना ही बचा है, यह बरकत। हमारे बुजुर्गों ने ऐसी बेशुमार बातें बयान फरमाई, बरकत, बेशुमार बरकत। सलमान फारसी बिलाल है गाड़ी पर, हजरत अबू हुरैरा रज़ी अल्लाह तआला बुखारी शरीफ में, यहां बहुत भूखे थे, मस्जिद के दरवाजे पर लाई डाउन हो गए कि वहां से कोई गुजरे तो मुझे ले जाए, और जो भी जाते थे उनको जरा हदीस पूछते थे, कुछ पूछते थे। अबू बकर सिद्दीक चले गए, उमर भी चले गए, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आए, कहा खड़े हो जा चलो घर, वो तो समझ गए फौरन। फिरासत मोमिन अजीब होती है, फिरासत जो होती है बहुत अजीब होती है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की फिरासत तो सबसे आगे, जैसे हजरत उमर रजी अल्लाह तआला की फिरासत का वाक्य मैंने पहले सुनाया होगा कि हजरत अली रजी अल्लाह तआला ने ख्वाब में देखा, ख्वाब में के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फजर की नमाज पढ़ाई और उनको वो सूरत याद है, और खाने नमाज पढ़ने के बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम टर्न होके बैठ गए, फेस टुवर्ड्स मुसल्ली कर लिया, इतने में एक औरत आई खजूर लेकर और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को दिया और चली गई। अल्लाह के रसूल साहबा को कहा आओ इधर, तो पहले हजरत अली रजी अल्लाह तआला को बुलाया, लो ये खजूर, कितना दिया, एक दिया, फिर दूसरा दिया, खा लिया, बहुत लजीज था। ख्वाब में आंख खुल गई, अब फजर की नमाज पढ़ने के लिए, उस वक्त जमाना किसका था, अमीरुल मोमिनीन का था, हजरत उमर का, फजर में शरीक हो गए, तो वही सूरत है हजरत उमर रजी अल्लाह तआला पढ़ी है जो ख्वाब में नबी सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ी थी। और फजर के बाद एक औरत आई खजूर लेकर, हजरत उमर के सामने रखा और चली गई, वही तरीका जो अल्लाह के रसूल को ख्वाब में देखा कि औरत आई खजूर दे दी, और हजरत उमर अल्लाह तआला ने वैसे ही बैठ गए जैसे अल्लाह के रसूल बैठे थे, और ये तो भी अब तो जाहिर में हो रहा है, फरमाया अली इधर आओ, ले ये खजूर लो, खाया, भाई दूसरा भी लो, खाया। हजरत उमर बहुत लजीज, एक और, अगर तुमको नबी सल्लल्लाहु अलैहि वसल्लम तीसरा ख्वाब में देते तो मैं भी तुमको तीसरा देता, हालांकि किसी ने कहा नहीं हजरत उमर को, ایسے ہمارے صحابہ کے فراست کے بے شمار واقعات ہیں. جنید بغدادی رحمت اللہ علیہ کے پاس ایک آدمی آیا اور لمبا کرتا وائٹ اور اچھی طرح ٹوپی وغیرہ داری وغیرہ پہن کر آیا اور آنے کے بعد کہا کہ اس حدیث کا کیا مطلب ہے, اتقوا فراست المؤمنین فإنه ينظر بنور اللہ, فراست مومن کی فراست سے بچو, وہ اس آنکھ سے نہیں دیکھتے وہ دل کی آنکھ سے دیکھتے ہیں. اس کا کیا مطلب ہے؟ تو حضرت فرماتے ہیں اس کا مطلب یہ ہے کہ تو یہودی ہے مسلمان بن جا. کیا کہا؟ ارے تو کرسچن ہے تو مسلمان بن جا, اس کا یہ مطلب ہے. تو ایک دم چونک گیا کہ بات بالکل آپ نے صحیح فرمائی, میری قوم نے مجھے اس طرح ڈریس کر کے اس طرح سے ڈریس لگا کر کے مجھے بھیجا ہے کہ آپ یہ حدیث پوچھو اور وہ اگر صحیح معنی میں اللہ کے ولی ہے تو وہ بتلا دیں گے کہ تم مسلمان نہیں ہیں, وہ یہاں سے دیکھیں گے آپ کو, دل کی آنکھوں سے دیکھیں گے. آپ نے دیکھ لیا حقیقت میں میں مسلمان نہیں ہوں, مجھے کلمہ پڑھا دیجئے. ہمارے حضرت شیخ یونس صاحب گھرور آئے ہوئے تھے, اللہ پر عجیب واقعہ, سارے سلام کر رہے ہیں, ایسے سلام کر کے جا رہے ہیں, ایک نوجوان آیا, ہٹ تجھ سے سلام نہیں کر, زنا کر کے آیا ہے, کیا کہا؟ زنا کر کے آیا ہے, سلام نہیں کیا. اللہ اکبر. اور اس نے بعد میں بتایا ہمارے بھائی حضرت شیخ کو کہ ہم اس سے آج غلطی ہو گئی تھی, صبح میں نے زنا کیا تھا ایک دبلی ایک غیر عورت کے ساتھ, بت اللہ والوں کو دیکھو وہ کس آنکھ سے دیکھو, جا توبہ کرو, توبہ کرو, استغفار کرو. نیک لوگ ہیں یہ, وہ کس طرح. تو یہ جو بدن کے اندر میں جو اللہ تعالی عبادت کی طاقت پیدا کرتا ہے, برکتیں پیدا کرتا ہے, وہ سنت پر عمل کرتے ہوئے, آدمی سنت پر عمل کرتے 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 اللہ ان کے دلوں کو نورانی بنا دیتا ہے. کیوں؟ ہر کام اس کا سنت کے مطابق ہے, ہر کام چھوٹا سے چھوٹا بھی تو بسم اللہ پر لے تاکہ دوسرے کو بھی یاد آ جائے. شروع میں بھول جائیں تو جب یاد آ جائیں تب پڑھ لے. کھانا کھانے سے پہلے بسم اللہ بھول گیا تو کھانے کے بیچ میں یاد آ گیا تو کیا پڑھنا ہے بھائی؟ بسم اللہ ہی اولہ. ایک مسئلہ یاد رکھو, کھانے سے پہلے بسم اللہ پڑھنا بھول گئے, درمیان میں یاد آ گیا تو بھی آپ کو پوری سنت کا ثواب مل جائے گا, پوری سنت کا. لیکن آپ وضو کر رہے ہیں, بسم اللہ پڑھنا بھول گئے, آپ نے چہرہ دھویا ہاتھ تب یاد آیا کہ بسم اللہ بھول گیا, اب بسم اللہ پڑھو گے تو پوری وضو کا ثواب نہیں ملے گا. اس لیے کہ پورا وضو عبادت ہے. کیا عبادت ہے بھائی؟ شروع میں بسم اللہ پڑھنا ہے, وہ عبادت ہے, اس کا تعلق عبادت کے ساتھ ہے. یہ مسئلہ یاد رکھنا, جب شروع میں بھول جائیں تو بعد میں پڑھنا ہے بسم اللہ ہی اولہ واخرہ. اب بسم اللہ کہہ دے تو شیطان کیا کرتا ہے وہ بھی سن لو. ابو داؤد شریف کی حدیث ہے, نسائی شریف کی حدیث ہے, حضرت امیہ فرماتے ہیں رضی اللہ تعالیٰ عنہ, نبی صلی اللہ علیہ وسلم نے ایک آدمی کو کھاتے ہوئے دیکھا اور اس نے بسم اللہ نہیں پڑھی تھی, اس نے بسم اللہ نہیں پڑھی تھی, پھر بعد میں اس نے بسم اللہ ہی اولہ واخرہ مڈل میں پڑھ لیا, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ دیکھو اس کو دیکھو, شیطان اس کے ساتھ کھانا کھاتا رہا, جیسے ہی اس نے بسم اللہ ہی اولہ واخرہ پڑھا تو شیطان نے طے کر دی, وومٹ کر دی, اگل دیا کھانا اور اس کے پیٹ میں اب کچھ باقی نہیں رہا, اس کا پیٹ خالی ہو گیا. معلوم ہوتا شیطان ساتھ میں کھانا کھاتا تھا, اب شیطان الگ سے کھاتا ہے, شیطان اس کے ساتھ ہی کھاتا ہے. کھانے کے شروع میں بسم اللہ کہنا سنت ہے, یاد رکھو. اور نمبر تیسری سنت سن لو, کھانا دانے ہاتھ سے کھانا چاہیے, لیفٹ ہینڈ سے نہیں, لیفٹ ہینڈ سے نہیں, یہ یاد رکھو. فرماتے ہیں حضرت عمر ابن ابی سلمہ مجھے نبی صلی اللہ علیہ وسلم فرمایا اے بچے, دیکھو چھوٹا بچہ ہے کیسے اللہ کے نبی تربیت دے رہے ہیں, بچے بسم اللہ پڑھو, اللہ کا نام لو اور دائیں ہاتھ سے کھاؤ اور اپنی طرف سے کھاؤ. تین سنت سکھا دی, بسم اللہ پڑھو, دائیں ہاتھ سے کھاؤ اور اپنے سامنے سے کھاؤ, ایٹ فرام یور ان فرنٹ آف یو. یہ بائیں ہاتھ سے کھانا شیطان کا کام ہے. یہ حدیث الترغیب میں اور مسند احمد میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی ہے اور ابن عمر کی بھی ہے کہ کوئی آدمی, آپ صلی اللہ علیہ وسلم نے فرمایا کوئی بائیں ہاتھ سے نہ کھائے اور نہ پانی پیئے, نہ بائیں ہاتھ سے, don't even eat with the left hand and don't even drink with the left hand. فرمایا شیطان always eat and drink with the left hand, بائیں ہاتھ سے کھاتا ہے. تو ہمارے اور شیطان میں پھر کیا فرق ہوا؟ اس لیے بائیں ہاتھ سے کھانا نہیں چاہیے. اب بہت سارے لوگ کھانے کے لیے بیٹھتے ہیں, مسئلہ سن لو, اب کھاتے ہیں نا ایسا کھاتے ہیں, اب پانی پیتے ہیں تو لیفٹ ہینڈ سے پی لیتے, ہاتھ تھوڑا ڈرٹی ہے تو لیفٹ ہینڈ سے پیتے ہیں, یہ جائز نہیں ہے. اپنے انگلیوں کو چاٹ لو پھر گلاس پکڑ کر کے کھانا پانی پیو. ویسے بھی تو گلاس تو دھونا ہی دھونا ہے نا بعد میں, کہ کیا پیا ہوا پانی والا وہ گلاس ایسے ہی رکھ دیں گے آپ؟ اور آج کل تو ماشاء اللہ بہت آسان ہو گیا, تھرو اوے گلاس ہوتا ہے تو فکر ہی کیا ہے, پلاسٹک کا ہوتا ہے نا تو فکر ہی کیا ہے. لیکن کرو کون سے ہاتھ سے بھائی؟ لیفٹ ہینڈ سے نہیں. اور ایک ہاتھ میں چائے دوسرے ہاتھ میں بسکٹ ہے, کھاتا ہے چائے پیتا ہے, یہ بھی غلط ہے. لیفٹ ہینڈ کو بالکل استعمال نہ کرو, یہ شیطان کا طریقہ ہے. دس از دا وے آف شیطان. نیور ایور ایٹ ود دا لیفٹ ہینڈ اینڈ ڈونٹ ایون ڈرنک دا لیفٹ ہینڈ. دیکھو لیفٹ ہینڈ کھانے کا کیا, سلمہ بن عقبہ رضی اللہ عنہ کی حدیث مسلم شریف میں ہے, نبی اکرم صلی اللہ علیہ وسلم ایک شخص کو بائیں ہاتھ سے کھاتے ہوئے دیکھا تو آپ نے فرمایا بھائی رائٹ ہینڈ سے کھانا, لیفٹ ہینڈ سے کیوں کھاتا ہے؟ اس نے تکبرن پرائڈ سے کہا میں نہیں کھا سکتا, میں نہیں کھا سکتا رائٹ ہینڈ سے. آپ نے فرمایا اچھا نہیں کھا سکتے تو نہیں کھا سکو گے. کیا ہوا اس کے بعد؟ اس کا لیفٹ ہینڈ, اس کا رائٹ ہینڈ جو ہے وہ شل ہو گیا, یعنی سٹروک ہو گیا اس کو, کبھی اس نے رائٹ ہینڈ سے کھا ہی نہیں سکا. اس نے سنت کی مذاق کی. اس نے کس کی مذاق کی بھائی؟ سنت کی مذاق کی ہے. یاد رکھو یہ چھوٹی چھوٹی سنت ہے, لیکن آپ ایک ہی کھانے میں کتنے کتنے شہیدوں کا ثواب لے سکتے ہیں. اگر انسان کو اللہ کے نبی سے قریب ہونا ہے نا, اور اللہ سے قریب ہونا ہے تو بہت سارے راستے ہیں. ہر چیز میں سنت تلاش کرو, سنت تلاش کرو, آپ خود دیکھیں گے کہ آپ اللہ کے اتنے محبوب بن جاؤ گے, اتنے محبوب بن جاؤ گے. نفل سے بڑا ثواب اس سنت کا ہے, سنت عادیہ جس کو کہتے ہیں, آپ صلی اللہ علیہ وسلم کی سنت تھی. اللہ اکبر. بعض علماء کے یہاں دانے ہاتھ سے کھانا واجب ہے, اور تاکید بیان فرمائی اللہ کے نبی نے, وعید بیان فرمائی ہے. ابو داؤد شریف کی ایک حدیث میں ہے دائیں ہاتھ کو کھانے پینے اور بائیں کو اس کے علاوہ کے لیے بنایا گیا ہے. باتھ روم میں جاتا ہے لیفٹ ہینڈ کو استعمال کرتا ہے استنجا میں, تو کھانے میں بھی لیفٹ ہینڈ. اچھی چیز کے لیے دانا ہاتھ ہے اور گندی چیز کے لیے بائیں ہاتھ ہیں. یہ طریقہ ہے. اور اپنے سامنے سے کھاؤ. اب جو کھانا ایک قسم کا ہے, جیسے بھائی بریانی ہے ایک قسم کی ہے, تو پھر اپنے سامنے, یہ تو ان لوگوں کے لیے جو ایک بڑے کھانچے میں بیٹھ کر کھاتے تھے. اب تو ہر آدمی اپنی اپنی پلیٹ میں کھاتا ہے نا, اب تو پھر مسئلہ ہی بدل گیا. اس زمانے میں, آج بھی عرب لوگ ہیں, بڑا دسترخوان ہوتا ہے, سب بیٹھ جاتے ہیں اس میں, تو پھر ایسا ادھر سے بھی لے لیا, ادھر سے بھی لے لیا, ادھر سے بھی, نہیں اپنے سامنے سے کھاؤ. ہاں بڑے کھانچے میں پانچ قسم کے فروٹ رکھے, ادھر گریپس رکھا, ادھر واٹر میلن رکھا, ادھر فلا, تو ایسی صورت میں یہاں سے بھی لے سکتے ہیں, یہاں سے بھی لے سکتے ہیں, یہاں سے بھی لے سکتا ہے. یہ طریقہ سکھایا حضرت اکراش رضی اللہ تعالیٰ عنہ کو نبی صلی اللہ علیہ وسلم نے. پہلے وہ ادھر ادھر سے کھا, اپنے سامنے سے ہاتھ پکڑا, اپنے سامنے سے کھا, اور جب فروٹ آئے تو وہ ڈر گیا, اپنے سامنے سے نہیں, یہ سب میں جگہ سے کھا. اللہ کے نبی نے صحابی کو بچے کو طریقہ سکھایا ہے. بعض بچے ہوتے ہیں نا ادھر سے بھی لیتے, ادھر سے بھی, ہمیں انہیں سکھانا ہے سنت کون سی ہے. اور برتن کے بیچ سے نہیں کھاؤ, खाना खा रहा तो बीच से लेता है। आप पटेले के अंदर में भी खाना निकालो तो बीच से ना निकालो, साइड से निकालते जाओ, ऐसा बीच से नहीं। हाँ, कंजुल उम्माल और इमाम हाकिम की रिवायत है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बरकत बीच खाने में उतरती रहती है, खाने के दरमियान में बरकत उतरती है, वहीं से आपने ले लिया तो उस खाने में कहां बरकत। इसलिए कहा किनारे से निकाल के खाओ, और प्लेट में भी बीच से नहीं खाने का, अपनी तरफ सामने से खाओ, फिर पूरा करते करते चलो, ये बरकत उतरती है। और इसी तरह इब्न अब्बास रजी अल्लाह तआला के बाद जब खाना पेश किया जाए तो किनारे से शुरू करो, ऐसे यहां से, बीच से नहीं कि बड़े पेट में से प्लेट में खाना है बीच से खा रहा है, सामने से खाओ तो बीच में अल्लाह ताला बरकत को उतारता है। बात समझ में आती है, हो गया?
भूख लगी,
अब तो खाना सुनकर ही भूख लगी आपको, वैसे भी रोजा लगा हुआ है। चलो अल्लाह पाक खूब सब्र अता फरमाए और शुक्र भी अता की तौफीक अता फरमाए कि अल्लाह ने हमें रमज़ान का महीना दिया और रोज़ा रखने की तौफीक दी और नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत सुनने की तौफीक अता फरमाए। अब कल है वो बर्तन को ढोने का, यानी बर्तन क्या कहता है, दुआ कौन सी देता है, फिर उंगलियां चाटना की सुन्नत कैसी है वगैरह वगैरह, इंशाल्लाह दूसरी सुन्नतें बयान करेंगे। गिरे हुए लुकमे को खाना, दाने को खाना कितना सवाब है, ये सारी चीज़ें कल बयान करेंगे। आप शौक से बैठोगे तो अल्लाह पाक फिर समझने की तौफीक भी देंगे। यार हम राहिम या दुल जला या हन्नान या मन्नान या दयान या सुल्तान, اللهم صل وسلم دائما ابدا ابدا على حبيبك خير الخلق كلهم جزا الله عنا سيدنا محمد صلى الله عليه وسلم। يا الله هم بے بس ہے, اے اللہ ہم فقیر ہے, اللہ ہم کمزور ہے, اے اللہ ہم کچھ بھی نہیں ہے, الہ العالمین تو ہی سب کچھ ہے, اے اللہ تجھے تیری قدرت کے واسطہ, تجھے تیری شہنشانیت کا واسطہ, اے اللہ تجھے تیری بادشاہت کا واسطہ, تجھے جبرائیل علیہ السلام کا واسطہ, میکائیل علیہ السلام کا واسطہ, اسرافیل اور فرشتوں کا واسطہ, اللہ تجھے نبی اکرم صلی اللہ علیہ وسلم کا واسطہ, اے اللہ تجھے نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث کا واسطہ, اے اللہ ہمیں معاف کر دے, اللہ ہمیں معاف کر دے, ہم بڑے کمزور ہیں, ہمیں معاف کر دے, ہمارا تو ایمان بھی کمزور ہے, یقین بھی کمزور ہے, اعمال بھی کمزور ہے, روزے بھی کمزور ہے, عبادت بھی کمزور ہے, اے اللہ تو اپنے فضل سے معاف فرما دے, اپنے فضل سے معاف فرما دے, کمی کوتاہی کو معاف فرما دے اور ہماری دعا قبول فرما لے, ہماری دعا قبول فرما لے, اپنے نیک بندوں میں شامل فرما لے, اپنے نیک بندوں میں شامل فرما لے, اے اللہ مسلمانوں کی ہر طرف سے مدد فرما دے, مسلمانوں کی ہر طرف سے مدد فرما دے, اے اللہ مسلمانوں کو رفعت نصیب فرما, بلندی نصیب فرما, عزت نصیب فرما, ان کی جان مال آبرو عزت کی حفاظت فرما, اے اللہ فلسطین کے مسلمانوں کی مدد فرما, افغانستان کے مسلمان کی مدد فرما, پاکستان اور ہندوستان کے مسلمانوں کی مدد فرما, بنگلہ دیش اور دنیا کی سارے دنیا کے مسلمانوں کی ہر قسم سے تو مدد فرما, ہر اعتبار سے مدد فرما, اے اللہ مسلمان ہر جگہ کمزور ہے, ہر جگہ کمزور ہے, اے اللہ تو مدد فرما, تو مدد فرما, تو اے اللہ تجھے تیرے ایمان کا واسطہ, توحید کا واسطہ, تجھے تیرے قرآن کا واسطہ, تجھے رمضان کے اس پیارے روزوں کا واسطہ, اے اللہ ہمارے اعمال کو نہ دیکھ, اللہ ہمارے اعمال کو نہ دیکھ, تجھے تیرے فضل کا واسطہ, تجھے تیری رحمانیت کا واسطہ, رحیمیت کا واسطہ, تیرے نام غفاریت کا واسطہ, امت کے حال پر رحم فرما دے, امت کے حال پر رحم فرما دے, امت کے حال پر رحم فرما دے, اے اللہ پریشان حالوں کی پریشانیوں کو دور فرما دے, اے اللہ بے قصور جو جیلوں میں پھنسے ہوئے ہیں, اے اللہ ان کے چھوٹنے کی رہائی کی صورتیں پیدا فرما, اے اللہ جس کے پاس جاب نہیں ہے ان کے لیے حلال روزی نصیب فرما, جن کے پاس جاب ہے, جن کی دکانیں ہیں ان کی روزی میں بے انتہا برکت نصیب فرما, یا اللہ افطاری کے وقت ہم تیرے سامنے بے بس ہو کر دعا کر رہے ہیں, اے اللہ ہمارا کوئی بس نہیں ہے, سب کچھ تیرے ہاتھ میں ہے, سب کچھ تیرے ہاتھ میں ہے, ہم تو کمزور ہیں اللہ, بیمار ہیں اللہ, اے اللہ ظاہری اعتبار سے بھی بیمار, باطنی اعتبار سے بھی بیمار ہے, اے اللہ تو اپنے فضل سے, اپنے کرم سے ہمیں اپنے نیک بندوں میں شامل فرما, बीमारों को शिफाता फरमा। इस मजमे में बूढ़े भी है, जवान भी है, बहुत सारे बूढ़े, बीमारी के बावजूद भी तेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत और मसाइल के सुन्नत के सुनने की नीयत से आए हुए हैं। अल्लाह इनका बैठना कबूल फरमा, इनका बैठना कबूल फरमा, इन जवानों को कबूल फरमा, जो बीमार है उन्हें शिफा अता फरमा, जो घरों में बीमार है उन्हें शिफा अता फरमा, जो घरों में बीमार है उन्हें शिफा अता फरमा, जो परेशान हाल है उनकी परेशानियों को दूर फरमा, जो उलमा को मोहब्बत की निगाह से देख रहे हैं अल्लाह तो उनके घरों में उलमा सुलह पैदा फरमा, उनकी नस्लों में अवलिया पैदा फरमा, जो उलमा की खिदमत करते हैं अल्लाह तो उनको कबूल फरमा, उनकी औलादों को कबूल फरमा। या अकरमुल अकरमीन या अरहमुर राहिमीन, हमारे दोस्त अहबाब की मगफिरत फरमा, जो हमसे मोहब्बत करते हैं, हमसे ताल्लुक रखते हैं, हम पर एहसान करते हैं, और जितने भी जहाँ कहीं हैं इलाहुल आलमीन जिनका हमसे ताल्लुक है, ऐ अल्लाह बहुत सा उन्हें हमें दुआ के लिए कहा है और हर रोज मैसेज भेजते रहते हैं इलाहुल आलमीन, मुबारक मजलिसों में हम किसी को नहीं भूलते हैं अल्लाह, सब कुछ तेरे हाथ में, हम तो जबान से तुझसे दुआ करते हैं, दिल से दुआ करते हैं, हे अल्लाह हम तो कमजोर है, तू तेरी शान शान उन तमाम को बेहतरीन बदला नसीब फरमा, बेहतरीन बदला नसीब फरमा, हे अल्लाह उनकी जायज तमन्नाएं पूरी फरमा, उनकी जायज तमन्नाएं पूरी फरमा, हे अल्लाह उनकी जायज तमन्नाएं पूरी फरमा, हे अल्लाह जिनकी औलाद घरों में बैठी हुई है ऐ अल्लाह उनके लिए निकाह की आसान सूरतें पैदा फरमा, जिनकी बेटियां घर में बैठी है ऐ अल्लाह उनके लिए ऐ अल्लाह शादी के लिए निकाह के लिए आसान सूरतें पैदा फरमा, नेक साले जोरे नसीब फरमा, नेक साले जोरे नसीब फरमा, ऐ अल्लाह जो औलाद वाले हैं उनके औलादों को आंखों की ठंडक बना, उनकी औलादों को आंखों की ठंडक बना, ऐ अल्लाह जिनके घरों में झगड़े ही झगड़े हैं अल्लाह हम तुझसे दुआ करते हैं उनके घरों में झगड़ों को मोहब्बत मोहब्बत से बदल दे, मोहब्बत से बदल दे और सुकून नसीब फरमा, घरेलू परेशानियों को नसीब फरमा। ऐ अल्लाह तेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत हम सुनते हैं जितना हमसे हो सकता है, ऐ अल्लाह तो हमें अमल की तौफीक नसीब फरमा, हम सुनते हैं हमें अमल की तौफीक भी नसीब फरमा। ऐ अल्लाह या रहमान या रहीम, जब तक जिंदा रहे ईमान पर कायम डायम रखना, जब हमारी मौत आए तो ईमान पर मौत दे देना, तेरी रजा वाली मौत दे देना, तेरी रजा वाली मौत दे देना। ऐ अल्लाह अपने फजल व करम से, रहम व करम से हमारी दुआओं को नबी सल्लल्लाहु अलैहि वसल्लम के सदके और अल्लाह इस मजमे में जो तेरा नेक बंदा आमीन कहता हो या जहाँ जहाँ लोग आमीन कह रहे हैं, ऐ अल्लाह जिनकी आमीन तुझे महबूब है उन तमाम की आमीन के साथ हमारी आमीन को शामिल फरमा कर हमारी दुआ और तौबा को कबूल फरमा। वसल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद वाली सभी मैं।